الحمد لله رب العالمين والصلاة والسلام على خاتم النبيين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم پڑھیے الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله درود پاک پڑھنے کے بے شمار فضائل و برکات ہیں کعبے کے بدر الدجا طیبہ کے شمس الضحا صلی اللہ علیہ وسلم کا فرمان عالی شان ہے اور یہ حدیث ایک بڑی پیاری کتاب ہے مکتبۃ المدینہ نے جاری کی ہے اربعین الطاہ اس کے دوسری قسط صفحہ نمبر 6 اور حدیث نمبر 6 ہے لا وضوء لمن لم يصلي على النبي صلى الله عليه وسلم اس کا وضو نہیں جو نبی پاک علیہ الصلوۃ والسلام پر درود پاک نہ پڑھے اس حدیث کا معنی کیا بنے گا یعنی اس شخص کا وضو مکمل فضیلت والا نہیں جو وضو کے بعد سرکار دو عالم صلی اللہ علیہ وسلم پر درود پاک نہ پڑھے تو ہمیں درود پاک کی کثرت کرنی چاہیے وضو کے بعد بھی درود پڑھنا ہے دعا سے پہلے بھی درود پڑھنا ہے دعا کے بعد بھی درود پڑھنا ہے تو انشاءاللہ اس کی برکتیں ملیں گی کیا خوبصورت اشعار ہیں آسیوں جرم کی دوا ہے درود آسیوں جرم کی دوا ہے درود کیا دوا عین کیمیا ہے درود چھوڑیو مت درود کو کافی راہ جنت کا رہنما ہے درود درود پاک کی کثرت کرتے رہا کریں آئیے مل کر محبت کے ساتھ درود پاک پڑھیں صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم بخاری شریف کی بڑی کمال کی حدیث ہے حدیث پاک ہے کہ مسلمانوں کی پیاری امی جان حضرت سیدتنا عائشہ صدیقہ طیبہ طاہرہ رضی اللہ تعالی عنہا فرماتی ہیں کہ پیارے آقا علیہ السلام کی خدمت میں خمیسہ نامی ایک خوبصورت ڈیزائن والی چادر پیش کی گئی تاکہ آپ علیہ السلام اسے استعمال فرمائیں اس ڈیزائن والی چادر کو اس زمانے میں خمیسہ کہا جاتا تھا نبی پاک علیہ السلام نے اوڑا اس چادر کو زیب تن فرمایا اور پھر نماز بھی ادا فرمائی اور اس کے بعد نماز پڑھ کر سلام پھیرنے کے بعد فرمایا مجھے خطرہ ہوا کہ اس چادر کے پھولوں کے سبب توجہ بٹ جائے گی لہذا یہ چادر ابو جہم صحابی رضی اللہ عنہ کو دے آؤ مشہور مفسر قرآن حضرت مفتی احمد یار خان نعیمی رحمت اللہ تعالی اس حدیث پاک کے تحت لکھتے ہیں کہ عربی میں خمیسہ جو چادر ہوتی ہے وہ بیل بوٹوں والی بڑی خوبصورت چادر کو کہتے ہیں یہ اونی سیاہ رنگ کی چادر تھی جو ابو جہم رضی اللہ تعالیٰ عنہ نے تحفتاً گفٹ کے طور پر نبی پاک کو پیش کی تھی مگر پیارے آقا نے نماز ادا فرمائی اور پھر اس کے بعد انہیں واپس لوٹا تھا اب غور کیجئے کہ نبی پاک نے کیا فرمایا کہ مجھے یہ ڈر ہوا خطرہ ہوا کہ اس چادر میں جو پھول ہیں پھولوں کی سبب میری نماز سے توجہ ہٹ جائے گی حالانکہ نبی پاک کی شان کتنی ارفع و اعلیٰ ہے آپ کی شان بیان کرنا تو دور کی بات مخلوق میں کوئی چاہے بھی تو آپ کی شان پہچان نہیں سکتا اس قدر ارفع و اعلیٰ شان ہے وہ شاعر لکھتے ہیں نا تیرا وصف بیان ہو کس سے تیری کون کرے گا بڑائی تیرا وصف بیان ہو کس سے تیری کون کرے گا بڑائی صلی اللہ تیری کون کرے گا بڑائی اس گرد سفر میں گم ہے اس گرد سفر میں گم ہے جبریل امی کی رسا یعنی میرے آقا کی شان ایسی ہے کہ جبریل امین بھی حیران ہے کہ پیارے آقا تو وہاں جاتے ہیں جہاں ان کی بھی رسائی نہیں ہے تو ہماری اوقات کیا کہ ہم ان کی شان بیان کریں ایک اور شاعر لکھتے ہیں نا میرے نبی پیارے نبی ہے مرتبہ بالا تیرا جس جا کوئی پہنچا نہیں پہنچا وہاں تلوا تیرا
لیکن اتنی بڑی شان والے آقا جنہوں نے نبیوں کی امامت فرمائی، رب کائنات کی عجائبات ملاحظہ فرمائے، آسمانوں کی سیر کی،
جنت کے نظارے کیے، مگر نبی پاک کے مبارک فوکس کا عالم کیا تھا؟ قرآن بیان کرتا ہے، ما زاغ البصر وما طغى،
آنکھ نہ کسی طرف پھری نہ حد سے بڑی، یعنی دل کی توجہ ہٹنے کی تو دور کی بات ہے،
پیارے آقا کی ظاہری آنکھ مبارک پر بھی نظاروں کے بعد کوئی اثر نہ ہوا، ایسی توجہ ہے،
ایسا فوکس ہے کہ جنت کے حسین نظارے بھی اثر نہیں کر سکتے۔
تو ایک چادر نبی پاک کی توجہ کیسے نماز سے ہٹا سکتی ہے؟
جن کی توجہ کا عالم یہ ہو کہ قرآن کہتا ہے ما زاغ البصر وما طغى،
آنکھ نہ کسی طرف پھری نہ حد سے بڑھی، تو یہ گویا ہماری تعلیم کے لیے
ہمیں سکھایا جا رہا ہے کہ ایسی چادر جس کے پھول بوٹے رنگ نماز میں توجہ نہ ہٹا دیں، نبی پاک نے واپس فرما دی، ہمیں سبق دیا
کہ ہر اس کام سے بچنا ہے جو نماز میں، اللہ کی عبادت میں، اللہ کی طرف رجوع لانے میں تمہارا دھیان بٹا دے، ان چیزوں سے بچنا ہے۔ تو اے میرے پیارے اسلامی بھائیوں، غور کیجئے کتنی زبردست ہمارے لیے حدیث میں سبق ہے۔ ڈیزائن والی چادر بنانا بھی جائز، خریدنا بھی جائز،
اسے اوڑھنا بھی جائز، اسے اوڑھ کر نماز پڑھنا بھی جائز،
اس کے باوجود سرکار دو عالم علیہ السلام کا درس یہ ہے کہ اگر ایسی چادر نماز میں خلل ڈال سکتی ہے تو اس کو دور کر دیا جائے۔ دوسری طرف ہماری حالت کیا ہے کہ میوزیکل ٹیونز بنانا بھی ناجائز، اسے حاصل کرنا بھی ناجائز، اس کو چلانا بھی ناجائز، خود سننا بھی ناجائز، دوسرے لوگوں کو سنانا بھی ناجائز، مگر ہماری مسجدوں میں عین نماز کے عالم میں میوزیکل ٹیونز بج رہی ہوتی ہیں۔
کتنا فرق ہے، وہ جائز کام جس کو جو نماز میں خلل ڈالے نبی پاک نے وہ بھی چھوڑ دیا،
حالانکہ نبی پاک کی نماز میں خلل کون ڈال سکتا ہے؟
ہماری تربیت کے لیے نا، مگر وہ ناجائز کام جو صرف ہماری نماز میں خلل نہیں ڈالتا،
باقی نمازی بھی ڈسٹرب ہو رہے ہوتے ہیں۔ غور کیجئے کون سی جگہ باقی بچی تھی جہاں میوزک نہیں تھا؟ بازاروں میں میوزک، بسوں میں میوزک، ٹرینوں میں میوزک، جہازوں میں میوزک، ایئرپورٹ میں میوزک،
ہمارے شاپنگ سینٹر، ہر طرف یہ تباہی مچی ہوئی ہے، کسی کو خیال ہی نہیں ہے۔ بلکہ اب تو میں ایک دو جگہ لفٹوں میں گیا، کسی بلڈنگ کی نئی لفٹ لگی ہوئی تھی، آفس ٹاور تھا، اس کی لفٹ میں بیٹھے ہوئے لفٹ چل رہی ہے، اس میں میوزک۔
میں نے کہا اللہ کے بندو، آپ کی آفس ہے، آپ ہر آنے والے کو میوزک سنا رہے ہیں، اگر اس میں آپشن ہے تو اس کے اندر کوئی اچھی چیز لگا لو بھائی، کوئی چڑھائی پر چڑھنے کی دعا لگا لو، سواری پر چڑھنے کی دعا لگا لو،
یہ کیا لگایا ہوا ہے آپ؟ احساس بھی نہیں ہے لوگوں کو
کہ میری وجہ سے نہ جانے کتنے لوگ میوزک سن رہے ہیں۔
اب جو یہ گانوں کی اور میوزک کی ٹیون رکھتے ہیں، ہمیں کوئی کال کرے تو وہ جناب میوزک سنے، ہم نہیں سن رہے، وہ سنے اور اس کا گناہ بھی مجھے ملے،
کتنا عجیب معاملہ ہے، کسی کو احساس تک نہیں ہے۔
لیکن ان تمام برائیوں میں ایک جگہ باقی تھی جہاں ہمیں میوزک سننے کو نہیں ملتا تھا،
اور وہ جگہ تھی اللہ کا پاک گھر، مسجد، جہاں سکون سے آ کے بیٹھ کر عبادت کر سکتے تھے۔ مگر شیطانی چرخے نے، شیطان نے کیا پلان کیا کہ ہماری جیبوں میں آیا موبائل فون، اور اب موبائل فون پہ ایسی ایسی ٹیون رکھی ہوئی ہے کہ جناب صفیں تیار ہیں، نماز شروع ہوتی ہے،
حالانکہ کئی مسجدوں میں اعلان ہوتا ہے
کہ جناب اپنے موبائل فون سائلنٹ کر دیں، امام صاحب بار بار یاد دلاتے ہیں، مگر کچھ لوگ ہیں جو نہیں سمجھتے۔ اول تو میوزیکل ٹیون رکھنی نہیں چاہیے، اور رکھتی ہے تو اس کو ختم کریں، اور مسجد کے اندر سائلنٹ نہیں کر رہے۔
آپ سوچیں کتنا نماز میں ہم خلل ڈالتے ہیں۔ اب شرعی مسئلہ بھی سن لیں کہ اگر کسی کے موبائل میں میوزیکل ٹیون ہے اور وہ موبائل بج پڑا، اب اس کو لگتا ہے کہ یار بند نہیں ہو رہا، مجھ سے عملے قلیل کر کے نہیں بند ہو رہا، یعنی ایک ہاتھ کے اشارے سے بند نہیں ہو رہا، تو اب اس پر حکم یہ ہے کہ وہ اپنی نماز توڑے، پہلے وہ میوزیکل ٹیون بند کرے، اپنے موبائل کو سائلنٹ کرے، پھر نماز میں شامل ہو۔
ایسا نہیں کہ نماز وہ پوری پڑی جا رہا ہے، پوری مسجد گونج رہی ہے میوزک سے،
کتنے لوگوں کی نماز خراب ہوتی ہے۔
تو کاش یہ بات سمجھ آ جائے کہ ہر وہ چیز جو اللہ کریم کی یاد میں خلل ڈالنے والی ہو، پتہ ہے علماء کرام یہ بھی کہتے ہیں ایسی جانماز، آج کل بڑی رنگ روپ بوٹے والی اور عجیب عجیب ڈیزائنوں والی جانمازیں ہم کو پسند آتی ہیں،
وہ جانماز کے آپ سجدہ کر رہے ہیں اور پتہ چلا اس کے فگرز بھی کھوئے ہوئے ہیں کہ یہ کیا بن رہا ہے، یہ کیا بن رہا ہے، یہ پھول کون سے رنگ کا ہے، یہ فلاں کون سے رنگ کا ہے، تو آپ تو پھر اسی میں کھو گئے، نماز کیسے ہوگی؟
تو ہر وہ چیز جو اللہ کی یاد سے، عبادت سے غافل کرے،
خلل ڈالے،
ہمیں اس کو اپنے آپ سے۔
اچھا ایک اور بات، ہم آتے کتنی دیر ہے مسجد میں؟ اول تو अजान हो गई, लोग कहते हैं बैठो अभी तो 15 मिनट बाकी है, फिर नमाज के लिए ऐलान होता है कि मैं 5 मिनट रह गए हैं, या कोई दुरूद पाक पढ़ते हैं मस्जिदों में ताकि अंदाजा हो जाए कि हम 2-4 मिनट रह गए, फिर भी मस्जिद घर से नहीं निकलते, ऑफिस से नहीं निकलते। कुछ लोग जनाब जमात खड़ी होने के बाद आते हैं, कुछ आखिरी रकत में आते हैं, जैसे ही नमाज खत्म होती है वापस जाते हैं, यानी आना भी 10 मिनट के लिए मुश्किल से, 15 मिनट के लिए, और उस 10-15 मिनट में भी ध्यान कहीं और है, खलल कहीं और है, म्यूजिकल ट्यून बज रही है, अब सोचे तो सही करके आ रहे हैं। अल्लाह करे कि मस्जिद में ज्यादा वक्त गुजारे और बाअदब तरीके से गुजारे, और अपनी घर में भी नमाज अगर पढ़ रहे हैं, कुरान पढ़ रहे हैं, इन चीजों से दूर रहे, जो चीजें आपको अल्लाह की तरफ लॉ नहीं लगाने दे रहे, आपके फोकस को, आपकी तवज्जो को डिस्टर्ब कर रही है। हजरत अबू तलहा अंसारी रजी अल्लाह तआला कमाल के सहाबी, इनके बहुत सारे प्यारे प्यारे वाकयात हैं। इनके पास एक बाग था, एक बाग के मालिक थे और नमाज अदा कर रहे थे, और ये नफल नमाज ही होगी क्योंकि फर्ज नमाज तो नॉर्मली सहाबा नबी पाक के पास मस्जिद नबी शरीफ में आके अदा करते थे। तो बाग में नमाज पढ़ रहे थे, अचानक खाकी रंग का कबूतर बाग में उड़ा और कहीं बाहर निकलने का रास्ता तलाश करने लगा, कभी इधर उड़ता कभी इधर उड़ता, बड़ा हसीन मंजर था। आपकी तवज्जो कबूतर की तरफ चली गई, नफल पढ़ते पढ़ते तवज्जो उस कबूतर की तरफ गई, बड़ा हसीन नजारा था। मगर जब तवज्जो बटी ना तो आप रकतें भूल गए कि कितनी रकतें मेरी हुई, नमाज से फारिग हुए, खुद परिंदा नहीं उड़ाया था, इनका जज्बा देखे, इन्होंने परिंदा नहीं उड़ाया था, इनकी तवज्जो हटने में उनका कोई कसूर भी नहीं था, मगर बाग आपका था, आपने सोचा अगर ये बाग ना होता तो मैं बाग में नमाज ना पढ़ता, बाग में नमाज पढ़ी है तो परिंदा आया, परिंदा आया तो उसने मेरी तवज्जो बटा दी। सरकार अली सल्लल्लाहु अलैहि वसल्लम की बारगाह में हाजिर होकर कहते हैं, हुजूर इस बाग की वजह से मेरी तवज्जो नमाज से हट गई, मैं अपनी रकतें भूल गया, मैं पूरा बाग ही अल्लाह की राह में सदका करता। कमाल लोग थे, कितनी नमाज से प्यार, कितना इबादत से प्यार, हर वो चीज जो अल्लाह की बारगाह में हाजिरी में तवज्जो बटाया उससे वो दूर रहते थे। और आज हमारा हाल क्या है, हम अगर मिसाल के तौर पे अगर आज जिस जिसने ईशा की नमाज बाजमात पढ़ी है अपने आप से पूछ ले, मुझे जवाब ना दे, इमाम साहब ने पहली रकत में कौन सी तिलावत की थी, दूसरी रकत में क्या तिलावत किया, आपको अंदाजा हो जाएगा हमारी तवज्जो का आलम क्या है। आप कहेंगे हजरत ये तो 1 घंटा हो गया जमात को, चले कल कर लीजिएगा टेस्ट, मगरिब के बाद अपने आप सलाम फेरते ही पूछ लीजिएगा, ईशा में सलाम फेरते ही पूछ लीजिएगा अपने आप से, आपको अंदाजा हो जाएगा हम कहीं और ही होते हैं। चुटके लाए ना, एक ताजर थे, कारोबारी शख्स थे, और ईशा की नमाज बड़ी पाबंदी से जमात से पढ़ते थे। तो एक दिन जमात निकल गई, आए तो बड़े अफसुरदा, आंखों में आंसू, लोगों ने कहा इतने गमजदा हो रहे हैं, चले कोई बात नहीं, कल कल ईशा की जमात से नमाज पढ़ लीजिएगा। कहते हैं इसलिए गम नहीं है कि ईशा की जमात चली गई, मामला यह है पूरे दिन काम काज करके जब ईशा की जमात में आता था ना, इमाम साहब 4 रकतें पढ़ाते थे, मैं पूरे दिन का दुकान का हिसाब जो है वो नमाज में ही कर लेता था। आज इमाम साहब ने खुद अपनी नमाज पढ़ ली है, मुझे अपनी पढ़नी पड़ेगी, हिसाब के लिए अलग टाइम निकालना पड़ेगा। तो हम में से बहुत सो का ये हाल होता है, और हमारे असलाफ वो बाग सदका कर दिया जो बाग नमाज में खलल का सबब बना। गौर करें मेरे प्यारे इस्लामी भाइयों, कुरान मजीद फुरकान हमीद में रब इरशाद फरमाता है, वज़कुर इस्मा रब्बिक, और अपने रब का नाम याद करो, यानी ए हबीब अलैहिस्सलाम आप रात और दिन के तमाम औकात में रब का नाम याद करते रहें, चाहे वो तस्बीह और कलमा तैयबा पढ़ने से हो, नमाज अदा करने से, कुरान पाक की तिलावत करने और इल्म का दर्स देने के साथ हो। मजीद कुरान में रब ने फरमाया, वतबतल इलैहि तब्दीला, और सबसे टूट कर उसी के बने रहो, यानी अल्लाह पाक की इबादत ऐसी हो कि उसके सिवा किसी की याद दिल में ना हो, दिल दुनिया के ताल्लुकात उस वक्त खत्म हो जाएं, मैं रब की बारगाह में हाजिर हो जाऊं, काश हमें ये सआदत मिल जाए, इतनी सी अल्लाह पाक की मोहब्बत तो दिल में आ जाए कि कम से कम जब सजदा करें तो सजदे में दिल यादे इलाही में डूबा हुआ हो, उसके सिवा किसी की तरफ तवज्जो ना हो। एक बार मौला अली शेरे खुदा करम अल्लाह तआला वजहुल करीम से इमाम हसन मुज्तबा ने बड़ा कमाल का सवाल किया, आपके साहबजादे हैं ना, नबी पाक के नवासे हैं, कहते हैं ऐ बाबा जान ये तो बताइए कि आप मुझसे मोहब्बत करते हैं। मौला अली ने कहा जी बेटा मैं आपसे मोहब्बत करता हूं। कहा आप हुसैन से भी मोहब्बत करते हैं रजी अल्लाह तआला? कहा मैं हुसैन से भी मोहब्बत करता हूं। बाबा जान क्या आप हमारी अम्मी जान से भी मोहब्बत करते हैं? कहा उनसे भी मोहब्बत करते हैं। क्या हमारे नाना जान प्यारे आका अली सलाम से भी मोहब्बत करते हैं? कहा उनसे भी मोहब्बत करता हूं। अल्लाह से भी मोहब्बत करते हैं? अल्लाह से भी मोहब्बत करता हूं।
इमाम हसन बच्चे थे, छोटी उम्र में थे, कहते हैं एक दिल में इतनी सारी मोहब्बतें कैसे आ गई, आप तो सबसे मोहब्बत करते हैं। तो मौला अली तो फिर मौला अली है ना, हैं आपके इल्म का आलम क्या है। नबी पाक फरमाते मैं इल्म का शहर हूं, अली उसका दरवाजा। क्या जवाब दिया आप फरमाते मोहब्बत तो सबसे करता हूं, मगर तुम देखते नहीं जब नमाज का वक्त आता है तो सबको छोड़कर एक ही बारगाह में हाजिर हो जाता हूं। हाँ ये तौहीद का भी दर्स है। आप फरमाते हैं असल मोहब्बत तो अल्लाह से करता हूं और अल्लाह की वजह से बाकी सबसे मोहब्बत करता है। हमारी दुनिया की जितनी मोहब्बत है ना वो अल्लाह के लिए होनी चाहिए। अल्लाह वालों से मोहब्बत अल्लाह की मोहब्बत है, अल्लाह के नबियों से मोहब्बत एक्चुअली ये रब से मोहब्बत है, सहाबा और अहले बैत से मोहब्बत क्योंकि ये अल्लाह वाले हैं इसलिए मोहब्बत है। एक इंसान अपने बीवी बच्चों से प्यार करता है इसलिए कि मेरे अपने हैं, मुझे अच्छे लगते हैं, शायद उसका सवाब मिले ना मिले, लेकिन अगर ये नीयत हो मेरे रब का हुक्म है अपने घर वालों से मोहब्बत से पेश आना है, सिला रहमी मुझे मेरा दीन सिखाता है, अब अल्लाह की मोहब्बत की वजह से मैं अपने बच्चों से प्यार करूं, अपने घर वालों से प्यार करूं, अपने वालिदैन का अदब करूं कि मेरे रब ने फरमाया है वालिदैन का अदब करूंगा तो सवाब मिलेगा, बच्चों से प्यार करूंगा तो सवाब मिलेगा, दोस्तों मुसलमानों के साथ अच्छा बर्ताव करूंगा तो सवाब मिलेगा। वो कहते हैं अल हुब्बु फिल्लाह वल बुग्ज़ु फिल्लाह, मेरी मोहब्बत भी अल्लाह के लिए हो और अगर किसी से दुश्मनी है तो जाती दुश्मनी ना हो, मेरी दुश्मनी भी अल्लाह के लिए हो कि जो अल्लाह का गुस्ताख, जो नबी पाक का गुस्ताख, जो अंबिया सहाबा और अहले बैत से मोहब्बत नहीं रखता वो मेरा दोस्त कैसे हो सकता है। तो ऐ मेरे प्यारे इस्लामी भाइयों असल मोहब्बत रब से करनी है और जब अल्लाह की बारगाह में हाजिर होना है तो अब दिलो दिमाग खाली होना चाहिए, अब तवज्जो रब की तरफ होनी चाहिए। अल्लाह करे कि इबादतों में ऐसी तवज्जो नसीब हो जाए, मगर आज के दौर में सबसे बड़ी तवज्जो डिस्टर्ब करने वाली चीज, पहले जमाने में और बहुत सारी चीजें थी लेकिन आज के दौर में देखा जाए तो सबसे बड़ी जो तवज्जो डिस्टर्ब कर रही है वो सोशल मीडिया। जिस तरह सोशल मीडिया ने हमें डिस्ट्रैक्ट कर दिया, हमारे ख्यालात ही कहीं और चले गए, ज़हनो दिमाग लोगों के माउफ हो गए हैं, सारा दिन मोबाइल पर बैठे हैं, कभी यूट्यूब है, कभी फेसबुक है, कभी इंस्टाग्राम है, पता नहीं कौन कौन सी रील्स और वीडियो में, किसी को मोबाइल दे दो, इंटरनेट दे दो, उसको कमरे में बंद कर दो, उसको ना खाने का होश रहेगा, ना पीने का होश रहेगा, ना सोते लो, नींदें कम हो गई लोगों की, अब जो सो नहीं रहा टाइम पे और रात रात भर मोबाइल पर है उसकी आंखें कमजोर, उसका जहन कमजोर, उसकी क्रिएटिविटी कमजोर हो रही है और इबादत से दूरी का आलम यह है कि नमाज में भी मोबाइल पर ध्यान है, इबादत में भी मोबाइल पर ध्यान है, हर नमाज के बाद चेक करना है मोबाइल पर क्या आ रहा है। अल्लाह अकबर, जरा गौर करें इस एक आले ने हमें अल्लाह से इबादत से कितना दूर कर दिया, गुनाहों के समुद्र में लोग घर खोते जा रहे हैं और किसी को एहसास नहीं है। आप एक और साइंटिफिकली बात समझिएगा, आज दुनिया में एक जो कहेंगे टर्मिनोलॉजी, एक इस्तिलाह बताई जा रही है, पॉपकॉर्न ब्रेन। पॉपकॉर्न ब्रेन किसको कहते हैं, कभी आपने ये पॉपकॉर्न समझते क्या कहते हैं उर्दू में इसको, हम बच्चे तो हमारी यहाँ ज़बान फुल्ले कहते हैं, पॉपकॉर्न ही कहते हैं, समझते हैं ना पॉपकॉर्न किसको कहते हैं, मकई, मकई जो बच्चे फुला के खाते हैं ना, जिसको थोड़ा सा पकाएं तो फूल जाती है, तो जब ये पॉपकॉर्न होता है ना तो आपने देखा होगा ये उछल रहा होता है, जब ये पकता है तो ये उछलता है। फरमाया सोशल मीडिया ने साइंटिफिकली टर्मिनोलॉजी आई है कि इस दिमाग को पॉपकॉर्न ब्रेन बना दिया है। दिमाग का देखिए आप एक बात समझिएगा, बड़ी बड़ी लॉजिकली बात समझा रहा हूं, आपके सामने कोई अल्लाह ना करे आपके सामने रोड पर एक्सीडेंट हो जाए और किसी की अल्लाह ना करे तकलीफ उसको पहुंच जाए, टांग वगैरह टूट जाए, कितने घंटों तक कितनी देर तक आपके दिमाग में ये असर रहता है, आप अफसुरदा रहते हैं, आपके दिल पे तकलीफ हो रही होती है कि यार किसी मुसलमान के साथ बुरा हो गया ऐसे ही। अच्छा इसी तरह अगर आपके सामने कोई खुशी की खबर आ जाए, हैं माशाल्लाह किसी के बच्चे की विलादत हो या किसी की शादी हो, दोस्त को कोई बड़ी खुशी मिल जाए, तो कितनी देर तक आप भी खुश हो रहे होते हैं, आप इंजॉय कर रहे होते हैं। हम इंसान है ना, हमारे दिमाग और दिल पर वाकयात का असर पड़ता है और वो असर काफी देर तक रहता है, ये नेचुरल है। लेकिन सोशल मीडिया पे क्या हो रहा है, आपने मोबाइल हाथ में लिया, एक वीडियो देखी कि कार का एक्सीडेंट हुआ और बंदे की टांग कट गई, आपके दिमाग में सैडनेस अफसुर्दगी आई, अगली लम्हे आपने क्लिक किया एक और वीडियो आई जिसमें कोई खुशी की बात आ रही है, कोई हंसने की बात आ रही है, अगली सेकंड अब आपका दिमाग खुशी की खबर देख रहा है, अब आपने वीडियो ऊपर की फिर कोई गम की खबर है, फिर कोई तकलीफ की खबर है, फिर कोई टेंशन की खबर है, फिर ऊपर गए तो कोई हंसने की बात हो रही है। ये दिमाग इतना तेजी से तासुरात चेंज नहीं कर सकता है जितनी तेजी से सोशल मीडिया हमें घुमा रहा है, और इसकी वजह से हमारे दिमाग के अंदर अब सोचने समझने की क्रिएटिविटी की सलाहियत खत्म होती जा रही है। اس قدر اپنے آپ کو اس میں غرق نہ کریں۔ ایسے لوگ امیر علیہ سنت تو بہت پہلے فرما چکے کہ شاید اب یہ سوشل میڈیا کے بعد ہمیں تخلیقی اور جس کو کہیں کہ تحقیق کرنے والے علماء شاید نہ ملے۔ جو بھی دماغ کا کام ہوتا ہے نا وہ سکون مانگتا ہے، کریٹیویٹی کے تمام کام آپ کا فوکس مانگتے ہیں کہ آپ اگر پڑھ رہے ہیں، مطالعہ کر رہے ہیں، تحقیق کر رہے ہیں کسی بھی فیلڈ میں، جو انجینئرز ہیں، جو ڈاکٹرز ہیں، جو جناب کسی چیز کی ریسرچ کر رہے ہیں، اگر ان کو فوکس حاصل نہیں ہے، ان کا دماغ گھوم رہا ہے، کبھی بھی کچھ نہیں کر سکیں گے۔ اور یہ ہم سب اس پہ مبتلا ہوتے جا رہے ہیں، عبادت سے بھی دور ہو رہے ہیں، اپنے صحت کو بھی برباد کر رہے ہیں، اپنے دل و دماغ کو ڈسٹرب کر رہے ہیں۔ میرے پیارے اسلامی بھائیوں، ہم مسلمان ہیں اور مسلمان کے لیے ضروری ہے کہ وہ عبادت کے لیے اپنے آپ کو الگ کرے۔ اللہ نے قرآن مجید میں ارشاد فرمایا، وما خلقت الجن والانس الا ليعبدون، ہم نے نہیں بنایا انسان اور جنات کو مگر اپنی عبادت کے لیے۔ مگر اب عبادت کے لیے ٹائم کس کے پاس ہے؟ اب دیکھیں، چھوٹے چھوٹے بچے پہلے مسجدوں میں آتے تھے، پہلے محفلوں میں آتے تھے، پہلے اجتماعات میں آتے تھے، اب وہ بچے بہت کم نظر آتے ہیں۔ کہاں ہیں؟ ماں باپ نے موبائل فون دلا دیا، وہ گھر میں بیٹھے ہیں۔ میں اپنے بہت عجیب بات بتاتا ہوں، میں نے خود ریسرچ کی ایک بار۔ جو لوگ ماشاءاللہ مکہ مدینے گئے، اللہ بار بار آپ کو حاضری عطا فرمائے، آج سے 10 سال پہلے جو مدینے شریف گئے ان سے پوچھیں، خاص طور پہ رمضان شریف میں جب آپ مدینے جاتے تھے نا تو چھوٹے چھوٹے بچے پیروں سے لپٹ جاتے تھے، ریکویسٹ کرتے تھے کہ حضرت ہمارے دسترخوان پر آ جائے، پلیز ہمارے دسترخوان پر آ جائے۔ اتنا پیار سے وہ بلاتے تھے کہ بندہ افطار کے لیے ان کو منع نہیں کر سکتا تھا اور ان کے دسترخوان پر چلا جاتا۔ میں 4 سال پرانی بات بتا رہا ہوں۔ میں ایک بار مدینے شریف میں تھا، میں نے اسلامی بھائیوں سے کہا، یار بچے کدھر گئے؟ اب بڑے لوگ تو بلاتے ہیں، بچے نظر نہیں آتے مسجد نبوی شریف میں۔ جو عرب لوگوں کے بچے آتے تھے ہمارے، بڑی ریکویسٹ، بڑی پیار سے ہمیں کہتے تھے۔ تو غور کیا تو بچے تو ہیں مگر کسی کونے میں موبائل کے ساتھ بیٹھے ہوئے ہیں۔ یعنی آہستہ آہستہ بچے ان عبادتوں سے، ان ایکٹیویٹیز سے کیوں دور ہو رہے ہیں کہ سارے کے سارے ان چیزوں میں مبتلا ہوتے چلے جا رہے ہیں۔ ہم جو کرتے جا رہے ہیں، ایسا نہ ہو کہ ہم وہاں پہنچ جائیں کہ جس کے بعد ہم اپنی جنریشن کو واپس مسجد اور عبادتوں کی طرف نہ لا سکیں۔ ہمیں یہ سوچنا ہوگا۔ یہ میں مانتا ہوں کہ سوشل میڈیا کے بڑے فائدے ہیں، اس سے جناب کمیونیکیشن بڑا آسان ہو گیا ہے، اپنے گھر والوں سے، اپنے رشتہ داروں سے بندہ بات کر لیتا ہے، خیر خیریت دریافت ہو جاتی ہے۔ کوئی علم دین سیکھنا چاہے تو بڑی آسانی سے کتابیں ڈاؤن لوڈ ہو جاتی ہیں، انٹرنیٹ کے ذریعے آپ اجتماع دیکھ سکتے ہیں۔ یہ پوزیٹو یوز ہے کہ ہم ایک سبحانی مسجد کے اجتماع میں جہاں 500,000 لوگ بیان سنیں گے، سوشل میڈیا کے ذریعے انشاءاللہ امید ہے ہزاروں لاکھوں لوگ سن لیں گے، سب سے نیکی کی دعوت پہنچے گی۔ مگر پرابلم یہ ہے کہ سوشل میڈیا کا پوزیٹو یوز بہت تھوڑا ہے اور اس کا نیگیٹو یوز بہت زیادہ ہے۔ اس کا منفی جو استعمال ہے وہ اتنا زیادہ ہے کہ بندہ حیران ہو جاتا ہے کہ اس دریا میں پیر رکھے کہ نہ رکھے۔ میں یہاں تو مشورہ دوں گا، اگر آپ میں سے کوئی سوشل میڈیا استعمال نہیں کرتا نہ کریں، کیونکہ یہ وہ دریا ہے، یہ وہ کیچڑ ہے جس سے اپنا دامن بچانا بڑا مشکل ہو جائے، اور گناہوں کا ایک سمندر ہے کہ بندہ اس میں مبتلا ہوتا چلا جاتا ہے۔ اے میرے پیارے اسلامی بھائیوں، اب ایک اور سوشل میڈیا میں، جیسے میں نے کہا نا کہ غفلت کا بڑا سبب ہے، قرآن مجید میں اللہ رب العالمین نے سب انسانوں سے ایک سوال کیا، بہت فکر انگیز اور کمال کا سوچنے لائق سوال ہے۔ رب فرما رہا ہے، اللہ کی طرف سے یہ کوئسچن ہم سب کے لیے قرآن میں موجود ہے۔ اللہ فرماتا ہے، یا ایھا الانسان ما غرک بربک الکریم۔ خدا کی قسم، جس دن یہ آیت سمجھ آ گئی نا، ادھر جا کے لگتی ہے۔ اس کا معنی پتہ کیا ہے؟ اے انسان، تجھے کس چیز نے اپنے کرم والے رب کے بارے میں دھوکے میں ڈال دیا؟ وہ کیا چیز تھی جس نے رب سے دور کر دیا؟ وہ کیا مال کی محبت تھی؟ کیا دنیا کی محبت تھی؟ کیا اللہ اکبر غلط کاموں کی محبت تھی جس نے تجھے اپنے رب سے دھوکے میں ڈال دیا، رب سے دور ہو گیا؟ یا ایھا الانسان ما غرک بربک الکریم، اللہ قرآن میں پوچھ رہا ہے، اے انسان، تجھے کس چیز نے اپنے کرم والے رب کے بارے میں دھوکے میں ڈال دیا؟ یہ سوال مجھ سے بھی ہے، آپ سے بھی، زید، عمر، بکر وغیرہ سب سے ہے۔ سب کے لحاظ سے اس کا جواب مختلف ہوگا۔ کسی کو دنیا کی محبت اللہ پاک سے غافل کر رہی ہے، کسی کو مال کی طلب نے اللہ سے دور کر دیا، کسی کو منصب کی چاہت، ارے جناب یہ سیٹ حاصل کرنی ہے، یہ عہدہ حاصل کرنا ہے، چاہے لوگوں کا بیڑا غرق ہو جائے، کسی طرح یہ سیٹ حاصل کرنی ہے، اس سیٹ کے لالچ نے اسے اللہ سے دور کر دیا۔ کسی کو نفسانی خواہشات اللہ کی یاد سے غافل کر رہی ہے، کسی کو حسد غافل کر رہا ہے، کسی کے دل میں بغض و کینہ ہے، بدلہ لینا ہے، چھوڑنا نہیں ہے،
یہ بغض و کینہ اللہ سے دور کر رہا ہے, کسی کو عزت و شہرت کی خواہش غافل کرتی ہے. ایک چیز جو شاید سب کے لیے وبال جان ہے, جو بچے ہوئے جو بچ گئے وہ بچے ہوئے ہیں, اس کے علاوہ سب کو اللہ پاک کی یاد سے غافل کرنے والی چیز, بہت بڑی چیز یہ سوشل میڈیا بھی بن گیا ہے. اے میرے پیارے اسلامی بھائیوں, کتنے ایسے ہیں سوشل میڈیا کی وجہ سے ان کی جماعت چلی جاتی ہے, نمازیں قضا ہو جاتی ہیں, روزانہ سوشل میڈیا چلانے کا ٹائم ہے, تلاوت کرنے کا ٹائم نہیں ہے, یوٹیوب روزانہ بلا کاغا دیکھتے ہیں, درود پاک روزانہ پڑھا نہیں جاتا, واٹس اپ پر اسٹیٹس روزانہ دیکھتے ہیں بلکہ بار بار دیکھتے ہیں, اللہ پاک کی یاد روزانہ نہیں آتی, فیس بک پر اپنی پوسٹ لگا کر بار بار دیکھتے لائکس کتنے ہو گئے, فالو کتنے ہو گئے, مسجد میں ہیں, بازار میں ہیں, مارکیٹ میں ہیں, کسی ہوٹل پر بیٹھے ہیں, بلکہ کسی بزرگ کے مزار پر پہنچ جائیں, کسی اجتماع میں ہو, محفل میں ہو, بلکہ کسی اللہ والے کے قدموں میں بھی پہنچ جائے نا, جہاں دعائیں قبول ہو رہی ہیں وہاں بھی دماغ سوشل میڈیا پہ لگا ہے. بلکہ دیکھا یہ گیا کہ مکے میں, مدینے میں کعبے کے سامنے سیلفی لینی ہے, ابھی ابھی اپلوڈ کرنا ہے, لائیو کرنا ہے, پھر دیکھنا ہے کتنے فالوور, کتنے لائکس. ارے یہ تو رونے کا مقام تھا, یہ تو مانگنے کا مقام تھا, یہ تو گڑگڑانے کا مقام تھا, سب رو رہے ہیں اور میں اپنے موبائل میں لگا ہوا. مجھے تو کبھی کبھی افسوس ہوتا ہے, کیا ہوتا ہے, کہیں کسی محفل میں گئے, اجتماع میں گئے اور دعا ہو رہی ہے اور دعا میں مجمع پر رکت آ رہی ہے, سارے رو رہے ہیں, ان میں سے کوئی صاحب اٹھیں گے اور سب کی ویڈیو بنانی, اپنی ویڈیو بنانا. مجھے ہوتا ہے کہ یار سب رو رہے ہیں, مانگ رہے ہیں, تم کس کام میں لگ گئے, کیا تماشا لگا ہوا ہے. کاش یہ بات سمجھ آ جائے. پچھلے دنوں میں بغداد شریف میں تھا, یقین کرے کتنوں کو سمجھایا, ہو سکتا ہے میری اس بات سے کتنے ناراض بھی ہو گئے ہوں گے, مگر مجھے میرے دل کی ایک بات بتائیں. مثال کے طور پہ کوئی مشہور آدمی, اب کوئی کتنا ہی مشہور کیوں نہ ہو, غوث پاک کی بارگاہ میں آیا تو مرید ہی آیا ہے نا, غلام ہی آیا ہے نا, ہے اتنی بڑی بارگاہ میں کیوں آیا ہے, وہ بھی خیرات لینے آیا, اللہ کی بارگاہ میں دعا کرنے آیا ہے. اب اس دربار میں, دربار کو چھوڑ کر سب لوگ اس کے پیچھے, اس کی تصویریں, اس کے ساتھ سیلفی. میں نے کہا مجھے ایک بات بتاؤ, ایک بادشاہ کا دربار ہو, اس بادشاہ کے دربار میں غلام آ جائے, اسی بادشاہ کا غلام آ جائے اور تم بادشاہ کو چھوڑ کر غلام پر توجہ دو, یہ کیسی بات ہے. جہاں غوث پاک موجود ہیں, امام حسین کے روزے میں امام حسین موجود ہیں, مولا علی کے روزے میں مولا علی موجود ہیں, مدینہ پاک میں نبی پاک موجود ہیں, اور آپ ادھر کیا کیا کر رہے ہیں, اس کے ساتھ سیلفی, بھاگ بھاگ کے اس کے ساتھ سیلفی. خدا کے واسطے یہ سب کام چھوڑ دیں, وہ بھی ایک غلام ہے جو اپنے آقا کی بارگاہ میں آیا ہے, اس کو اپنی حاضری دینے دیں, آپ اپنی حاضری دیں, یہ مقام ان چیزوں کے نہیں ہے, یہ قبولیت یہ گھڑیاں ہوا کرتی ہیں, مگر اس سوشل میڈیا نے دماغ کو چینج کر دیا ہے. آپ یقین کریں, آپ علماء سے پوچھیں, علماء کرام کے پاس, نیک لوگوں کے پاس پہلے لوگ آ کر کیا کہتے تھے, حضرت دعا کر دیں, مغفرت کی دعا کر دیں, حضرت ہمارا یہ مسئلہ ہے دعا کر دیں. اب یقین کریں, اب 90% لوگ دعا نہیں کراتے, حضرت ایک سیلفی لے لیں, ختم, دعا کی کوئی ضرورت نہیں ہے, ہمیں بس سیلفی چاہیے آپ کے ساتھ. ہمارا فوکس چینج ہو گیا ہے, یہ مسکرانے کی ہنسنے کی بات نہیں ہے, یہ افسردگی کی بات ہے کہ ہم چینج ہوتے جا رہے ہیں, اور آج ہم چینج ہوئے ہمارے بچوں کا آگے والی نسلوں میں کیا حال ہوگا. قرآن کہہ رہا ہے, رب فرما رہا ہے, میرے بندے اے انسانوں, تمہیں کس چیز نے دور کر دیا, دھوکے میں ڈال دیا کرم والے رب سے. ہم دیکھیں ہماری کتنی ایسی عادتیں ہیں جو آہستہ آہستہ ہمیں رب سے دور کر رہے ہیں. میں دعوت اسلامی والوں سے ذرا بات کر لوں, میں اپنے آپ سے بھی بات کر رہا ہوں. جب ہم نئے نئے ماحول میں آئے تھے نا, ہماری نوافل نماز کے ساتھ نفلیں بھی پڑھتے تھے, تہجد میں بھی اٹھتے تھے, اشراق چاش بھی تھا, رات کو اکیلے میں بیٹھ کے روتے تھے. آپ نے دیکھا کہ آہستہ آہستہ کئیوں کی, سب کی نہیں کہہ رہا, جو نیک اعمال کے پابند ہیں ان کی ماشاءاللہ پوری ہو رہی ہوں گی, مگر جیسے جیسے صحبتیں بدلی نفل چلی گئی, اب صرف سنتیں اور واجبات ہیں, کئیوں کی جماعتیں چلی جاتی ہیں. پہلے روز تلاوت قرآن تھی, کیا اب بھی تلاوت قرآن روز ہو رہی ہے؟ سورہ ملک روز پڑھتے تھے. اب غور کریں, عقل کیا کہتی ہے کہ ڈے بائی ڈے, جیسے جیسے میری عمر بڑھتی جا رہی ہے نا, میں آپ قبر کے قریب ہو رہی ہوں, اپنے قبر کے قریب ہو رہے, تھوڑے دنوں میں چلے جانا ہے ہم. ایک جنازہ ہوا ہے, ان کے گھر پہ دعا کر کے آیا ہوں, اللہ ان کی مغفرت فرمائے. میں نے پوچھا کتنی عمر تھی, کہا 55 سال. اب بتائیں یہاں کتنے بھائی ایسے جو 55 سال اور اس سے زیادہ کے, میں بھی 50 کا ہو گیا ہوں تھوڑے دنوں میں, میں بھی اب یعنی کتنا انتظار ہے, مطلب اور کتنا وقت ملے گا مجھے اور آپ کو, کبھی بھی چلے جائیں گے. مگر جتنا قبر کے قریب ہو رہے ہیں, عقل یہ کہتی ہے کہ اتنی نیکیاں بڑھنی چاہیے, اتنی عبادتیں بڑھنی چاہیے, اتنا تلاوت, اتنا ذکر, اتنا گناہ سے میں بچنے والا بنوں. مگر ہو یہ رہا ہے کہ ڈے بائی ڈے نیکیاں کم ہو رہی ہیں,
اور گناہ بڑھ رہے ہیں, غفلت بڑھ رہی ہے, اور اس میں بہت ساری چیزیں ہیں, بری صحبتیں ہیں, سوشل میڈیا ہے. اچھا پھر سوشل میڈیا پر اللہ اکبر کتنے خسارے ہیں. قرآن نے جا بجا مجھے اور آپ کو جھنجھوڑا. ایک جگہ رب فرماتا ہے والعصر ان الانسان لفی خسر. کتنی بار یہ سورت آپ نے پڑھی ہوگی, اس کے معنی پر غور کیا. آسان ترجمہ قرآن, کنز العرفان, زمانے کی قسم, بے شک آدمی ضرور خسارے میں ہے. امام حسن بصری رحمت اللہ تعالی نے فرماتے ہیں یہاں اثر سے مراد وقت اثر ہے. جس طرح اثر کا وقت ہوتا ہے نا تو دن اینڈ کی طرف ہوتا ہے, دن اختتام کی طرف ہوتا ہے. اس وقت کام کاج کرنے والے, بازاروں میں کام کرنے والے کام سمیٹنا شروع کرتے ہیں. اب وہ وقت قریب آ جاتا ہے کہ دن بھر کچھ نہیں کمایا, وہ بھی جلد گھر پہنچے گا. اب اس کے بال بچے جمع ہو جائیں اور پیسوں اور کھانے وغیرہ کا مطالبہ کریں, تب اسے شرمندگی کا سامنا ہوگا کہ دن پورا گزار کر آیا مگر خالی ہاتھ آیا. اللہ اکبر. امام حسن بصری فرماتے دنیا اپنے اثر کے وقت پر ہے, قیامت قریب آ رہی ہے, اب وقت پورا ہونے والا ہے. جلدی موت اپنے جال بچھا دے گی, تیری روح نکال لی جائے گی, تجھے اندھیری قبر میں اتار دیا جائے گا. آہ وہ نادان جو غفلت میں دن رات گزارتا چلا جا رہا ہے وہ کتنے خسارے میں ہے, کتنے نقصان میں ہے. ہاں ہاں جلد بہت جلد حشر برپا ہوگا, قیامت قائم ہوگی, ہمیں اپنے رب کے حضور پیش کیا جائے گا. پھر ہم سے پوچھا جائے گا دنیا میں کیا کما کر لائے, اللہ کی دی ہوئی نعمتوں کا کیا حق ادا کیا, ہر نعمت کے بارے میں پوچھا جائے گا. اب اس دن ہم کیا جواب دیں گے. اللہ پاک فرماتا ہے اقترب للناس حسابهم وهم في غفلة معرضون. ترجمہ کنز العرفان, لوگوں کا حساب قریب آ گیا اور وہ غفلت میں منہ پھیرے ہوئے. حساب قریب آتا جا رہا ہے, غفلت بڑھتی جا رہی ہے. ارے ابھی تو سامان اور جمع کرنا ہے. کاش ہمارا ذہن بن جائے کہ ہر گزرتے والا دن مجھے نیکیاں جمع کرنی. بزرگان دین کا کیسا ذہن تھا, قبیلہ بنو تمیم کے ایک شخص کہتے ہیں میں ایک مرتبہ حضرت عامر بن عبداللہ رحمت اللہ تعالی کی خدمت میں حاضر ہوا. جب پہنچا تو وہ نماز ادا کر رہے تھے, میں انتظار میں بیٹھ گیا. انہوں جو ہی سلام پھیرا تو فرمایا جلدی بتاؤ کام, بتاؤ کیا ہے, مجھے جلدی ہے. نماز پڑھ رہے تھے, کہتے میں قریب بیٹھ گیا, سلام پھیرتی مجھے کہتے جلدی بتاؤ کیا کام ہے, مجھے جلدی ہے. تو میں نے کہا اگر جلدی کس چیز کی ہے, آپ تو نماز پڑھ رہے ہیں. سنو کیا جواب دیتے ہیں. فرماتے ہیں اللہ پاک تم پر رحم فرمائے, نہ معلوم کب ملک الموت آ جائے, میری روح قبض کرنے کا وقت آ جائے, مجھے بہت ساری نیکیاں جمع کرنی ہیں, اس کی مجھے جلدی ہے. میں فضول بات نہیں کرنا چاہتا, میں فضول کام نہیں. تمہاری بات ہو جائے تو میں دوبارہ نماز شروع کر دوں, تمہاری بات پوری ہو جائے تو دوبارہ نیکیوں میں لگ جاؤں. یہ بزرگان دین کا ذہن تھا کہ جتنی سانسیں ہیں اتنی نیکیاں جمع کرتے ہیں. مگر آج ہمارا حال یہ ہے کہ ایک ایک دن میں گھنٹوں سوشل میڈیا پہ وقت گزر رہا ہے, سانسیں کتنی قیمتی ہیں ہمیں احساس ہی نہیں ہے. اچھا پھر ایسا نہیں کہ صرف فضول وقت گزر رہا ہے, بلکہ اس میں گناہوں والا وقت گزر رہا ہے. بے حیائی ہے, میوزک ہے, بے پردگی ہے, نہ جانے کیا کیا میری اور آپ کی آنکھوں کے سامنے آ رہا ہے مگر کسی کو احساس ہی نہیں. دیکھی جا رہے, سنی جا رہے, ہنسی جا رہے. اچھا پھر اس کو شیئر بھی کرتے ہیں. ایک تو آپ نے حرام دیکھا, اب شیئر کیا, جتنوں نے دیکھا سب کا گناہ آپ کو ملے گا, اس کا احساس ہی نہیں. اپنے پیج بنائے, اپنے چینل بنائے اور اس میں الٹی سیدھی ویڈیوز. بلکہ اب تو ایک نیا زمانہ آ گیا نا کہ اب تو ہر چھوٹا بڑا آدمی یوٹیوبر بننا چاہتا. میں ایک دو جگہ گیا, کسی کے گھر میں 3 یا 4 سال کا بچہ آیا, 4 سال عمر ہوگی, آ کر مجھے کہتا ہے انکل وہ میرا پیج لائک کر دیں گے. میں نے کہا آپ کا پیج؟ کہتے ہیں ہاں میں بھی یوٹیوبر ہوں اور مجھے فلاں دوست سے زیادہ لائکس چاہیے, فالوور چاہیے. میں نے کہا کدھر جا رہی ہے ہمارے بچے کس کام میں لگ گئے. اچھا پھر ہو کیا گیا ہے کہ اب لائکس بڑھانے کے لیے الٹے سیدھے کام کر رہے ہیں, ناچ گانے عجیب عجیب چیزیں لگا رہے ہیں تاکہ لوگ ہمیں دیکھیں. سوشل میڈیا تو ہے عجیب و غریب چیز نا. وہ کہتے ہیں نا اے فور ایپل بی فور بال, اس کو کوئی نہیں دیکھے گا. اب اے فور ایپل اور سی فور بال کہیں گے تو لوگ دیکھیں گے, سی فور بال کیسے بول رہا ہے. الٹا کام کرو گے تو لوگ دیکھیں گے. اچھا الٹا کرنا ہے تاکہ لائکس ملیں, لائکس ملیں گے تو پیسے ملیں گے. کبھی آپ نے سوچا کہ حرام کام کی آپ نے ویڈیو بنائی, بے شک ملینز نے دیکھی, آپ کو مرنا تو ہے نا, آپ مر جائیں گے وہ ویڈیو باقی رہے گی. جب تک دیکھی جاتی رہے گی تب تک قبر میں عذاب ہوتا رہے گا. کیا کرنا ہے میں نے ان لائکس کا, ان فالوز کا. ہمیں بھی لوگ کہتے ہیں کہ یار مذہبی کانٹینٹ پر اتنے فالوور نہیں آتے, مذہبی کانٹینٹ پر اتنے لائکس نہیں آتے, آپ کچھ اور بھی بات کیا کریں. ارے ہم نے کہا ہمیں کیوں لائکس چاہیے بھائی, اللہ راضی ہو جائے بے شک دنیا میں کوئی نہ پوچھے. میرا جملہ یاد کر لو, مجھے کروڑوں لوگ لائک کر دیں, اگر اللہ رسول کی بارگاہ میں ان لائک ہو جاؤں تو کیا کرنا ان لائکس کا؟
خدا کے واسطے ایسا کام کرنا کہ اللہ اور رسول مجھے لائک کر دے, وہ مجھے پسند کر لیں. اس کام سے بچنا
کہ لوگوں کے لائک کرنے کے چکر میں اللہ رسول کی بارگاہ میں ان لائک نہ ہو جانا. وہاں اگر ناراض ہو گئے نا رب اور اس کے رسول, بربادی مقدر ہو جائے گی.
کیا کرنا ہے؟ میرے یہ بٹن آ گیا تو وہ بٹن آ گیا, جناب اتنے فالوور ہو گئے, میرے اتنے چاہنے والے ہو گئے. کام کیا کر رہے ہو, ڈال کیا رہے ہو سوشل میڈیا پہ, یہ تو سوچیں. اچھا پھر ایک عجب تماشا کیا ہے, تحقیق تو ہے نہیں. کوئی عربی عبارت آئی, کسی نے لکھ کر بھیجا قرآن کی آیت ہے, قرآن پورا یاد تو تھا نہیں, شیئر کر دیا. آپ کو پتا ہے اللہ پر جھوٹ باندھنا, فرمایا اس کا ٹھکانہ جہنم ہے. تو آپ آیت قرآن کہہ کر فارورڈ کر رہے ہوتے ہیں, حدیث کہہ کر فارورڈ. آپ کو تو نہیں پتا, آپ کے پاس حدیث آئی آپ نے فارورڈ کی, اس کا مطلب کیا ہوا؟ رسول پاک پر جھوٹ باندھ رہے ہیں.
تو دینی مسئلے بھی فارورڈ کرنے ہیں تو کسی اوتھنٹک عالم دین سے مشورہ کر کے کریں نا.
ہر چیز فارورڈ کرنی ہے.
میں آپ کو مشورہ دیتا ہوں, اول تو سوشل میڈیا استعمال نہ کریں. اگر کرنا ہے تو اللہ سلامت رکھے دعوت اسلامی کو.
کمال کی تحریک ہے, ڈیجیٹل فارمیٹ میں جتنا بڑا کام دعوت اسلامی کر رہی ہے. ہر تقریباً سوشل میڈیا فارمیٹ پہ دعوت اسلامی موجود ہے, چاہے وہ فیس بک ہو, انسٹاگرام ہو, آپ کا یوٹیوب ہو, ٹک ٹاک ہو, جو بھی آپ کے سافٹ ویئر ہیں. آپ نہ جائیں اس پر, پہلا تو مشورہ ہی ہے.
لیکن اگر آپ جا رہے ہیں تو وہاں دعوت اسلامی کے جو پیجز ہیں اس کو لیجیے اور وہ فارورڈ کیجیے,
تاکہ وہ آپ کو پتا ہے علماء سے چیک کر کے ڈالا گیا ہے. انشاءاللہ پھر اس کا ثواب بھی ملے گا, لیکن اپنی طرف سے جس کا جو آ رہا ہے. اچھا پھر اتنا افواہوں کا بازار گرم ہے کہ فلاں خبر آئی اس کو پھیلا دیا. اس کو پھیلانے کے بعد یہ بھی نہیں سوچ رہے کہ کسی کی عزت خراب ہو جائے گی, معاشرے میں کوئی بد امنی ہو جائے گی, بے امنی ہو جائے گی, سوچتا ہی کوئی نہیں ہے. فوراً فارورڈ, تاکہ سب سے پہلے میں بتاؤں لوگوں کو کہ خبر آئی ہے, نہیں خبر آئی ہے, بعد میں پتا چلتا ہے خبر ہی جھوٹی تھی.
تو خدا کے واسطے یہ جھوٹی افواہیں پھیلانا, جھوٹی خبریں پھیلانا, اور روایت آپ نے سنی ہوگی کہ کسی کے جھوٹا ہونے کے لیے کافی ہے کہ سنی سنائی
بات کو آگے پھیلا دے. مگر آج کسی کو پڑی نہیں, کسی کا بیڑا غرق ہوتا ہو, کسی کی بے عزتی ہوتی ہو, کسی کی فیملی کا جناب پردہ کھلتا ہو, کوئی ٹینشن نہیں ہے, بس جلدی پہنچا دو سب کو, گروپوں میں پھیلا دو.
کبھی آپ نے اپنے بارے میں سوچا کہ اگر میری کوئی پرابلم, میرا کوئی عیب, انسان تو میں بھی ہوں نا, آپ بھی ہیں, ہم فرشتے تو نہیں, ہمارے ساتھ بھی غلطیاں ہوتی ہیں. اگر میرا کوئی عیب کوئی اور پھیلا دے اچھا لگے گا آپ کو؟ تو جب آپ کا عیب میرا عیب کوئی نہ پھیلائے, ہم یہ چاہتے ہیں, تو دوسرے کا عیب کیوں پھیلاتے ہیں, دوسرے کی بات کیوں سب تک پہنچاتے ہیں؟
پتا چل بھی گیا
تو چپ ہو جائیں, خاموش ہو جائیں, پردہ ڈالیں. روایتوں میں آتا ہے نا کہ جو کسی کا عیب کھولتا ہے اس کے عیب کھول دیے جائیں گے. آج آپ کسی کے عیب کھلنے پر خوش ہیں, ہاں ہاں اس کی بچی نے ایسا کیا, اس کے بیٹے نے ایسا کیا, اس کے گھر میں یہ ہو گیا, اس سے یہ غلطی ہو گئی. سنو سنو کیا کہہ رہا ہے,
بڑا مزہ آتا ہے کسی کے عیب پھیلانے پر.
کبھی سوچا کہ میرے اور آپ کے عیب کھل گئے تو ہمارا کیا ہوگا؟
کتنی ایسی میری اور آپ کی غلطیاں ہیں جو کسی کو دنیا میں نہیں پتا.
میں جانتا ہوں, میرا رب جانتا ہے, اس نے چھپا کے رکھی ہیں, اس نے عزت قائم رکھی ہے. دوسروں کی عزتیں اچھالنے والوں یاد رکھنا, جو دوسروں کے عیب کھولتا ہے اس کے عیب کھول دیے جاتے ہیں.
جو مسلمان کے عیب چھپاتا ہے اللہ اس کے بھی عیب چھپاتا ہے. فیصلہ آپ کر لیجیے. یہ سوشل میڈیا تباہی مچا رہا ہے. تھوڑی دیر کسی عالم دین سے, کسی مسلمان سے کوئی جملہ نکل گیا, یار تھوڑا انتظار تو کرو, اس کی وضاحت تو آنے دو.
نہیں, نو بڈی کیئر, ایسا نہ کریں. یہ شیطانی چرخہ ہے, بچائیے اس کو.
اور اچھا پھر ایک اور پرابلم ہے, ہاتھ میں سوشل میڈیا آ گیا, کسی کو سمجھانا ہے, کسی نے کوئی غلطی کر بھی دی, چلو غلط کام کیا, اس کو بھی سوشل میڈیا پہ سمجھانا ہے تاکہ ہزاروں لوگ سنیں کہ میں کیا سمجھا رہا ہوں. بھائی آپ نے جس سے پرابلم ہے اسے ڈائریکٹ بات کر لیں.
لیکن نہیں, خدا کے واسطے اس کی شرعی احکام معلوم کریں. کتنی شدید دل آزاری ہے, کتنے گناہوں کا یہ پلندہ ہے. اللہ کرے کہ یہ بات ہمیں سمجھ آ جائے اور ہم اپنے آپ کو ان فضول کاموں سے بچانے والے بن جائیں. ارے یار آپ کو پتا ہے, مثال کے طور پہ مثال دیتا ہوں, ذہن بننے کی دیر ہے مجھے اور آپ کو, کوئی کہے یار میں 10 منٹ میں آ رہا ہوں, ذرا بیٹھیے گا 10 منٹ میں آ رہا ہوں.
90% لوگ کیا کرتے ہیں, 10 منٹ کے لیے موبائل اٹھائیں گے اور اس پہ دیکھنا شروع کر دیں گے, جو بھی آ رہا ہے دیکھ ہی جا رہے ہیں. گناہ والی چیز ہے, جو بھی چیز ہے, فضول باتیں ہیں, چٹکلے, پتہ نہیں کیا کیا. وہ 10 منٹ کیا 20 منٹ کے بعد آئے گا, ہمیں پتا ہی نہیں, 20 منٹ آسانی سے گزار دی.
لیکن اگر ذہن بناؤ نا, یار 10 منٹ میں تو سورہ یاسین کی تلاوت ہو سکتی ہے. اسی موبائل میں قرآن پاک ہو, بندہ موبائل نکالے اور سورہ یاسین کی تلاوت کرے, 10 منٹ کے ویٹنگ ٹائم میں نے 10 قرآن پاک کا ثواب حاصل کر لیا.
ذہن ہے نا, یار एक बार सूरह यासीन पढ़ो, 10 कुरान का सवाब है। कोई कहता है मैं 5 मिनट में आ रहा हूं, यार 5-6 मिनट में सूरह मुल्क की तिलावत हो जाएगी। चलो आप आइए, मैं इंशाल्लाह वेट करता हूं आपका। मोबाइल निकाला, 5-6 मिनट में सूरह मुल्क की तिलावत कर ली। यार 6 मिनट में तो इंशाल्लाह 3 तस्बीह दुरूद पाक पढ़ लूंगा। सुभान अल्लाह, तस्बीह निकाली, दुरूद पाक पढ़ ली, हैं जरा कहिए सुभान अल्लाह, अल्हम्दुलिल्लाह, अल्लाहु अकबर। मुझे बताइए कितनी देर लगी, 30 सेकंड्स, 30 सेकंड भी पूरे नहीं लगे। आपने पता क्या कमाया है? अल्लाह की रहमत से हदीस पाक के मजमून के मुताबिक जो एक बार सुभान अल्लाह कहे जन्नत में एक दरख लगा दिया जाता, एक बार अल्हम्दुलिल्लाह कहे जन्नत में दरख लग जाता, एक बार अल्लाहु अकबर कहे जन्नत में दरख लग जाता। आपको कोई कहे जनाब मैं आ रहा हूं अभी 5 मिनट, आप कह जाइए मैं सुभान अल्लाह की तस्बीह पढ़ लेता हूँ, जन्नत पे दरख लगा लेता हूँ। क्यों फजूल बातें जाया करूं, क्यों इस मोबाइल में सोशल मीडिया में अपनी आंखों को गंदा करूं, अपने जहन को मुंतशिर करूं? आपको पता है ये बदनिगाही किस कदर बुरा बवाल है? अल्लाह अकबर, कुरान में रब फरमाता है इन्ना समा वल बसरा वल फुआद कुल्लु उलाइका कान अनहु मसूला। कुरान कहता है बेशक कान और आंख और दिल, इन सब के बारे में सवाल किया जाएगा। आंखों ने क्या देखा, कान ने क्या सुना, दिल में कैसे ख्याल आता है? जो सारा दिन बेहयाई के मनाजिर देखता है उसको नमाज में भी वो बेहयाई याद आ रही होती है, हैं? क्योंकि सारा दिन वही देख रहा है ना, रातों में दरवाजा बंद करके क्या देख रहे हैं? तो फिर नमाज में भी ऐसे ही ख्याल, पूरा दिन बुरे ख्याल नहीं, ये दिल में अल्लाह अकबर। एक तरफ तो कहते हो सीना बने मदीना, वो सीना कैसे मदीना बनेगा जिस दिल में न जाने कैसे कैसे बुरे ख्याल पाल के बैठे थे। हदीसे पाक सुनिए, अल्लाह के हबीब अलैहिस्सलाम फरमाते हैं तुम या तो अपनी निगाहें नीची रखोगे और अपनी शर्मगाहों की हिफाजत करोगे, या फिर अल्लाह पाक तुम्हारी शक्लें बिगाड़ देगा। हर चीज देखनी, छुप छुप कर देखनी, आंखों की बदनिगाही को आंखों की बदकारी कहा गया है। रिवायतों में आता है आंखों में पिघला हुआ सीसा डाल दिया जाएगा जो अपनी आंखों को हराम से भरते हैं। अरे आंख में तुम सुरमा लगाते तो डर लग रहा होता है कि यार ये आंख में कहीं जोर से सिलाई ना लग जाए। कान साफ करने के लिए जब एयरबड इस्तेमाल करते हैं डर लगता है जोर से करूंगा दर्द होगा। रिवायतों में आया जो हराम सुनता है उसकी कानों में आग की जहन्नम की कीलें ठोकी जाएगी। ये कान इस काबिल हैं, आंखें इतनी नाजुक हैं और लगे हुए हैं हेडफोन लगा लगा के सारी रात म्यूजिक, सारी रात हराम बातें, खुदारा किधर जा रहे हैं? आज सोशल मीडिया ने हमारे दिलो दिमाग हमारे तमाम ख्यालात को मुंतशिर कर दिया, इबादत की तरफ दिल नहीं लग रहा। अपने आप को बचाइए ऐ मेरे प्यारे इस्लामी भाइयों। हजरत अला बिन जियाद रहमतुल्लाह तआला फरमाते हैं अपनी नजर को औरत की चादर पर भी ना डालो क्योंकि नजर दिल में शहवत पैदा करती है। चादर पर नजर डालने का मना किया गया है। सोशल मीडिया पर चादर कहां है? क्या कुछ नहीं है, बयान भी नहीं कर सकता बंदा। अच्छा फिर सारे पेज भी लाइक करने हैं, सारे ग्रुप्स में भी शामिल रहना है ताकि हर तरह की बुराई मुझे मिलती रहे। अगर सोशल मीडिया इस्तेमाल करना ही है ना तो बड़ा प्यारा नुस्खा उलमा का जो समझदार लोग हैं वो बताते हैं कि पहले तो अपना टाइम टेबल सेट करें कि मैंने सिर्फ इतनी देर के लिए इस्तेमाल करना है और वही इस्तेमाल करना है, वही देखना है जो मुझे देखना है। कहते हैं सर्च करके अपने कंटेंट तक पहुंचे। मिसाल के तौर पे आपने बयान सुनना है, आपने मदनी मुजाकरा सुनना है, आपने फलां आलिम दीन को सुनना है, आप उस पर लिखे डायरेक्ट उधर जाए, वो सुनने के बाद भी फौरन बंद कर दे, आगे पीछे ना जाए। अगर आप कह रहे हैं आज फारिग हूं बस देखता जाऊंगा तो फिर तो इसका मतलब आपने सबको दावत दे दी और फिर इसकी वजह से एक और तबाही क्या आ रही है? ये तो मैंने आमाल की तबाही बताई, ये तो मैंने गुनाहों की तबाही बताई, ये तो मैंने सेहत और आंखों और दिमाग के बारे में प्रॉब्लम बताई और इन सबसे बड़ा प्रॉब्लम ये है कि सोशल मीडिया की वजह से ईमान बर्बाद हो रहा है, अकीदे डिस्टर्ब हो रहे हैं। सबको सुनना, जहन क्या बन गया कि जनाब अब सबको सुनना है और गूगल से सर्च करके दीन सीखना है, ये हाल हो गया। एक साहिब इल्म कहते हैं एक मर्तबा मैं किताबों की दुकान पर गया, मैं एक शख्स मौजूद था, बड़ा पढ़ा लिखा सा लग रहा था, अकीदा उसका ठीक नहीं था, माद अल्लाह हजरत अमीर माविया के माले बारे में मनफी बातें करना शुरू कर दी। तो कहते हैं मैंने उसको समझाया खुदा का खौफ करो, अल्लाह के नबी के सहाबी हैं, कातिबे वही हैं। कहता है कोई रेफरेंस दीजिए, हदीस से बताइए। कहते हैं मैं किताबों की दुकान पर ही था, दावत इस्लामी की बड़ी प्यारी किताब है फैजान अमीर माविया, मैंने निकाली हदीस निकाल कर उसको दिखा दी, हदीस भी पढ़ता है उस पे रेफरेंस भी लिखा है, हैं? कहते हैं अब तो पढ़ ली हदीस, हजरत अमीर माविया का क्या रुतबा है? तो कहता है ठीक है मैंने देख तो लिया मगर अब गूगल पे सर्च करके देखूंगा ये ठीक है कि नहीं। यानी अब हमें उलमा को छोड़कर मुफ्तियाने किराम को छोड़कर इंटरनेट से दीन सीखना है, किधर जा रहे हैं हम? क्या गूगल बनाने वालों ने, इंटरनेट बनाने वालों ने सही दीन डाला होगा? वो चाहते हैं कि आप दीनदार बने? कभी तो सोचे, हमारे खिलाफ की साजिशें की गई हैं। आप इस्लाम लिखे मादल्ला में कहना नहीं चाहता क्या क्या आ जाता है? हैं? आप जब भी दीन की बात सर्च करते जाएंगे पहले बद मजहब आप सामने आएंगे, बद अकीदा लोग सामने आएंगे, आपके आपके दीन के खिलाफ बुरी बातें करने वाले आएंगे। मगर आज का नौजवान कहता है मैंने नहीं जाना इमाम साहब के पास, मैंने नहीं सीखना आलिम दीन से, मैं इंटरनेट से सीख लूंगा। अरे जनाब, इंटरनेट से खाना पकाने का तरीका सीख सकते हो, आप दीन नहीं सीख सकते। काश ये बात हमें समझ आ जाए कि हमें उलमाए किराम की सोहबत में रहना होगा। ये प्लान किया जा रहा है कि सोशल मीडिया पे हर दूसरा आदमी बैठकर दीन को बयान कर रहा है और माज़ अल्लाह वो लोगों के ईमान बर्बाद कर रहे हैं। तो ऐ मेरे प्यारे इस्लामी भाइयों, आपको पता है हमारे असलाफ कैसे हदीसें सीखते थे? आप कहते हैं मैं सर्च करके सीखूंगा, कोई अदब नहीं। इमाम सुयूती लिखते हैं कि अबू अब्बास मुस्तगफरी रहमतुल्लाहि तआला ने कोई खबर मिली कि मिस्र में अबू हामिद मिस्री हैं जो खालिद बिन वलीद रज़ियल्लाहु तआला से एक हदीस रिवायत करते हैं, ट्रेवल किया और वहां मिस्र पहुंचे। हजरत अबू हामिद मिस्री की खिदमत में गए, कहा हुजूर मैं हदीस सुनने के लिए हाजिर हुआ हूं, आप एक हदीस सैयदना खालिद बिन वलीद से रिवायत करते हैं। आपने फरमाया एक साल रोजे रखो फिर मेरे पास आना, फिर हदीस सुनाओ। एक साल रोजे रखकर दोबारा गए और फिर हजरत से हदीस सुनी। अल्लाह अकबर, यूं हदीसें उलमा ने सीखी हैं, इतने अदब से हदीसें बयान की हैं। और आप कहते हैं मैं सर्च करके ढूंढ लूंगा। हाँ, अगर सर्च करना है तो उलमाए किराम की जो ऑथेंटिक किताबें जो उन्होंने लिखी उसको सर्च करो ना, उनके बारे में पढ़ें। लेकिन आज जिसको देखो जनाब वो दीन बयान कर रहा है, सोशल मीडिया पे सुनते हैं फिर कंफ्यूज हो जाते हैं, हमें अपने दीन के बारे में इतनी मालूमात नहीं है। तो खुदारा उलमाए अहले सुन्नत से मरबूत रहें। आज के दौर में डिजिटल तरीके से दीन की जो खिदमत दावत इस्लामी कर रही है, जरा गौर करें, 6 करोड़ से ज्यादा अल्हम्दुलिल्लाह दावत इस्लामी के फॉलोवर्स सोशल मीडिया के मुख्तलिफ प्लेटफॉर्म्स पर हैं, 100 के करीब हमारे सोशल मीडिया के पेजेस हैं। और जिस तरह मैंने बयान किया कि दावत इस्लामी किस तरह सोशल मीडिया पर काम कर रही है, डिफरेंट प्लेटफॉर्म्स पर काम हो रहा है, और इसी तरह फिर दावत इस्लामी ने आईटी मजलिस के जरिए 40 वेबसाइट्स बनाई हैं, 32 मोबाइल एप्लीकेशंस मौजूद हैं, दावत इस्लामी की डिजिटल सर्विस की एप्लीकेशन है, अगर वो आप डाउनलोड कर ले तो तकरीबन सारी एप्लीकेशंस उसके अंदर आ जाती हैं। तो हमें अपनी दावत इस्लामी के डिजिटल प्लेटफॉर्म से भी मजबूत रहना है कि जहां सोशल मीडिया पर भी रहकर इंशाल्लाह आप इल्मे दीन सीख रहे होंगे। वो सोशल मीडिया जो लोगों को बेहयाई सिखा रहा है, अगर आप दावत इस्लामी के पेजेस पे होंगे तो ये भी होगा कि कभी आप इस पर नाच सुन के आंखों से आंसू बह रहे होंगे, कभी खौफे खुदा से दिल मचल रहा होगा, कभी याद रसूल में दिल तड़प रहा होगा। अरे ये भी तो सोशल मीडिया का इस्तेमाल है। तो काश हमें ये बात समझ आ जाए। तो आज के बयान में जो चंद बातें मैंने अर्ज की हैं, हर उस काम से अपने आप को बचाना है जो हमें अल्लाह की याद से गाफिल कर दे, दीन की तरफ आने से गाफिल कर दे, जो हमें हमारे अकीदे को हमारे ईमान को नुकसान पहुंचाने वाला हो। तो ऐ मेरे प्यारे इस्लामी भाइयों, खुद भी और अपने बच्चों को भी इसकी अवेयरनेस दीजिए और फिर दावत इस्लामी के माहौल से वाबस्ता रहिए जो आने वाले नए नए फितनों से हमें बचाता भी है, हमें अवेयरनेस भी दी जाती है। तो अल्हम्दुलिल्लाह दावत इस्लामी के इज्तिमात हो, मदनी काफिले हों, अमीर अहले सुन्नत के मदनी मुजाकरे हों, ये हमारी तरबियत के लिए शानदार एक मौके हैं। घर बैठे हैं तो कोशिश करें घर वालों के साथ अपने बच्चों के साथ मदनी चैनल शुरू कर दें। अल्लाह पाक मुझे भी आपको भी खुराफात से, हराम चीजों को देखने से, बुरी बातों को सुनने से अल्लाह हम सबको महफूज फरमाए। अल्लाह करे कि जब इबादत करें तो फकत रब की याद हो, तिलावत करें तो अल्लाह के कलाम की तरफ तवज्जो हो, नमाज पढ़ें तो बारगाह इलाही की तरफ तवज्जो हो। अल्लाह करे कि हमें सजदों की लज्जतें मिलना नसीब हो जाए, दुआ करें तो ये तसव्वुर बन जाए कि मैं अल्लाह से बातें कर रहा हूँ और आंखों से आंसू जारी हो जाए। तो उसके लिए हमें अपने आप को इन चीजों से दूर करना होगा, फिर इंशाल्लाह दिल में नूर दाखिल होगा, फिर इंशाल्लाह ये बरकतें हासिल होना शुरू हो जाएंगी। तो ऐ मेरे प्यारे इस्लामी भाइयों, दावत इस्लामी का साथ भी हम सब ने देना है, इज्तिमात में आना है, मदनी काफिलों में सफर भी करना है। आमीन बिजाहिन नबी अमीन सल्लल्लाहु तआला अलैहि वसल्लम सल्लु अलल हबीब।